नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, नेपालमा भ्रष्टाचारलाई आर्थिक वृद्धि र विकासको मुख्य बाधकका रूपमा औल्याइएको छ। भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यापारमा त्यो लागू हुन नसकेको भन्ने टीका टिप्पणी समेत हुँदै आएका छन्। भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायममा महत्वपूर्ण मानिएका दुईवटा विधेयक अहिले संसदमा विचाराधीन रहेका छन्। संसदको राज्य व्यवस्था समितिमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक 2076 र भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक 2076 दफावार छलफलका क्रममा रहेका छन्। यी विधेयकमा प्रस्तावित केही कानूनहरू अहिले चर्चा र विवादको घेरामा परेका छन्। आजको अन्तरसंवाद कार्यक्रममा हामी भ्रष्टाचार विरूद्धको कानूनका विषयमा केन्द्रित भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई रेडियो नेपालको कार्यक्रम अन्तरसंवादमा।
धेरै धेरै धन्यवाद।
विषय शुरू गरौं। भ्रष्टाचार निवारण ऐनको विद्यमान व्यवस्थालाई परिवर्तन गरी 5 वर्षको हदम्याद राख्ने गरी प्रस्ताव भएको कानून उप्पर अहिले सांसद र सत्ताधारी दल बीच नै मतभेद देखिएको छ। भ्रष्टाचारमा हदम्यादको विषयलाई यहाँले कसरी हेर्नु भएको छ? हुन त यो प्रस्तावित व्यवस्था मात्रै हो, भोलिका दिनमा यो कानून बन्ला नबन्ला त्यो आफ्नो ठाउँमा रहेको छ। तथापि भ्रष्टाचारको विषयमा हदम्याद राखिनु उपयुक्त छैन भनेर कतिपयले भनिरहनु भएको छ, यो विषयलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
म पनि उपयुक्त छैन भन्छु। यो भ्रष्टाचार भने भ्रष्टाचार हो, त्यो जुनसुकै बेलामा पनि त्यसलाई चाहिँ त्यसको फाइल खोल्न सकिन्छ र भ्रष्टाचार गर्नेलाई सजाय हुनुपर्छ। यदि चाहिने तपाईँको 5 वर्षको चाहिने लिमिट लगाउने हो भने अब त्यसले चाहिने 5 वर्ष उम्क्यो भने त उम्कै हुन्छ। भ्रष्टाचार भनेको त देशको चाहिने तपाईँको सम्पत्ति बर्बाद गर्ने हो, होइन? अब देशको सम्पत्ति चाहिँ बर्बाद गर्नेलाई अब 5 वर्ष कटेपछि सिद्ध्याउने दिन नपाइने भन्ने कुरा यो बेकारको कुरो हो। संसारमा यस्तो हुँदैन, यो गर्न हुँदैन।
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्दा गलत गर्नेले उन्मुक्ति पाउने सम्भावना पनि उत्तिकै हुन्छ भनेर टीका टिप्पणी भइरहेको अवस्था छ। यो अवस्थालाई मध्यनजर गर्दा त भ्रष्टाचार बढ़ी हुने हाम्रो देशमा तथ्याङ्कले पनि देखाएको छ। यो सन्दर्भमा पनि यो उपयुक्त छैन भनेर टीका टिप्पणी भइरहेको सन्दर्भ पनि छ। अब कतिपय विषयहरू वर्षौंपछि पनि रहस्य खुल्ने र त्यो बेला नै भ्रष्टाचारको मुद्दा चलाउने अवस्था पनि हाम्रो देशमा विद्यमान रहेको छ। जुन अवस्थाको हिसाबले गर्दाखेरि यस्ता विषयहरू कानूनबाट नै प्रस्ताव गरिनु कतिसम्म जायज मान्न सकिन्छ या के लाग्छ यहाँलाई?
होइन, यो जायज होइन, यसलाई चाहिँ उन्मुक्ति दिन हुँदैन। 5 वर्ष जहिले पनि मुद्दा चल्न पर्छ भनेर चाहिँ लेख्नु पर्छ, भन्नुपर्छ। अब त्यो उन्मुक्ति दिने भन्ने त कुरै हुँदैन नि। भ्रष्टाचार गरेको मान्छेलाई उन्मुक्ति दिने भन्ने त सवालै पैदा हुँदैन। समयको कारणले उन्मुक्ति दिने हुने यो कस्तो नौलो कुरो हो, त्यो काम लाग्ने कुरो हो।
यो प्रस्ताव किन यसरी विधेयकमा प्रस्ताव गरियो होला यहाँको बुझाइमा?
अब भ्रष्टाचार गर्न चाहने अथवा भ्रष्टाचारलाई सिरियस रूप नलिनेहरूको काम होला, अरू कसो हुन्छ?
भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयसँगै अब कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिका विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता हुने बित्तिकै निलम्बन हुने व्यवस्था सान्दर्भिक भएन भनेर समेत अहिले आवाज उठिरहेको छ। अब कतिपय मुद्दामा पछि गएर सफाई पाउने र सफाई पाइसकेपछि निर्दोष व्यक्ति पनि निलम्बनमा पर्दा उसलाई अन्याय हुन जान्छ भन्ने तर्कलाई यसमा अगाडि सारिएको छ। यो विषयमा यहाँको धारणा के रहेको छ?
हेर्नुहोस्, कुरा के हो भनेदेखि, अब भ्रष्टाचार भन्ने रोक्ने भन्ने कुरो चाहिने एउटा गम्भीर कुरा हो। भ्रष्टाचारमा चाहिने अब यो अहिले देखिएको ट्रेन्ड जुन छ नि, होइन, अहिले चाहिने हाम्रो देशमा के देखिएको छ भने अब मुद्दा चाहिने लिएर गयो, अनि मुद्दा लिएर गएपछि चाहिने मान्छे पनि समातेर लैजाँदैन, अनि त्यहाँबाट कागज मात्रै पठाइदिन्छ, अनि त्यसपछि चाहिने त्यो मुद्दा चाहिने फेरि धेरै सफल हुँदैन। हगि, अहिलेको सफलता रेट एकदम कम छ, होइन? अब तपाईँको सफलता रेट कम भएपछि त तपाईँको के हुन्छ भनेदेखि, मुद्दा लगाएका मान्छे धेरै हुन्छन् तर चाहिँ नि तपाईँको त्यो सफल हुँदैन. निलम्बनमा पर्छन् मान्छे, धेरै मान्छे निलम्बनमा पर्छन्, त्यस कारणले यस्तो कुरा लिएर आएको एउटा खास कार्यक्रमलाई देखेर, होइन एउटा खास व्यक्तिले अथवा अहिलेको अवस्थामा अख्तियारले गरेको कामको लागि देखेर यो ऐन लिएर आयो, होइन. तर अख्तियार त यस्तै रहन हुँदैन नि त, होइन. किनभने तपाईँको चाहिने मुद्दालाई लगेपछि त ठहर नै पर्छ धेरै प्रतिशत. अब अहिले कस्तो छ भने जसलाई पनि मुद्दा लगाइदिने, होइन, मुद्दालाई यहाँ फेरि थुनेर पनि नलैजाने. त अहिलेको चाहिने प्रमुख आयुक्त या अहिलेको आयोगलाई देखेर मात्रै ऐन त बन्दैन नि. कुनै बेला त चाहिने 84% ऐन चाहिँ मुद्दा चाहिँ सफल हुन्थ्यो लगेपछि, होइन. त्यस कारणले भ्रष्टाचार भएको मान्छे निलम्बित हुनुपर्छ. भ्रष्टाचार भइराखेको छ त्यसलाई चाहिँ तपाईँको निलम्बन नगरेर अर्को पद खडा गरेर राखिन्छ. जस्तै भन्नुहोस् न वैकुण्ठ हरियालको कुरा के हो, वैकुण्ठ हरियाल चाहिँ पहिले भ्रष्टाचारमा मुद्दा पर्यो अनि त्यहाँबाट चाहिँ निलम्बन भयो. निलम्बन भइसकेपछि प्रधानमन्त्रीले चाहिँ प्रचण्डले अर्को पद खडा गरेर त्यसलाई राखिदियो, होइन त. यस्तो हुनुहुन्छ, ऊ पनि भ्रष्टाचारी हो. त्यसो गर्ने मान्छे पनि, त्यस्तो निर्णय गर्ने मान्छे पनि भ्रष्टाचारी नै हो त्यो. किनभने भ्रष्टाचारीलाई संरक्षण गर्ने मान्छे त भ्रष्टाचारी हो. यसो भएको हुनाले यो निलम्बन भन्ने कुरा तुरन्तै हुनुपर्छ भ्रष्टाचार गइसकेपछि. होइन भने के हुन्छ भने हाम्रो संसद होइन सबै भ्रष्टाचारीले भरिन्छ. किनभने भारतमै त्यही भइरहेछ, 50% 40% मान्छेलाई त त्यहाँ मुद्दै छ, त्यस्तै चाहने हामीले. त्यस कारण त्यो होइन, भ्रष्टाचारको मुद्दा लागेपछि त्यस्तो मान्छेले फेरि अर्को चाहिँ निर्णय गर्न पाउने गरी त्यसको पद निलम्बन नगर्ने हो भने त्यसले त भटाभट अरू पनि गर्दै जान्छ नि. रोक्नु पर्यो नि त्यस्तालाई. त्यस कारण निलम्बन हुनै पर्छ, भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बन हुनै पर्छ.
अख्तियारले पनि परिपक्व ढंगले काम गर्न सकेको छैन भनेर यहाँले आफ्नो धारणा राख्नुभयो. अहिले अख्तियारको काम कारवाहीलाई यहाँले कसरी निहाल्नु भएको छ? विगतमा अख्तियारको गरिमा परिपक्वता पनि त्यही अनुसारको थियो.
कसरी देखेको छु भने अब जुन अख्तियारमा अख्तियारको आयुक्त नै मुद्दा लाग्छ, दुई तिनवटा त चाहिँ आयुक्तहरू नै मुद्दा लागे, होइन. अनि पछि चाहिँ भागभन्डामा मान्छे चाहिँ भर्ना भए, अब भागभन्डामा भर्ना भएपछि त्यो अख्तियार कहाँ रहन्छ, होइन. त्यस कारणले भागभन्डामा मान्छे भएर त अहिले चाहिँ एउटा पनि तपाईँको मन्त्रीलाई मुद्दा लैजान सकेका छ, बयान लिएर छोडिदिएको छ, होइन. हो, त्यस कारणले भ्रष्टाचार निवारण गर्ने हो भने ऐन पनि गतिलो बनाउनु पर्छ र त्यो उद्देश्य चाहिँ हाम्रो यो जुन शासन चलाउने हो या जसले त्यहाँ आयुक्त नियुक्त गर्छन् तिनीहरूले भागभन्डामा गर्न भएन, त्यसमा पनि सुधार ल्याउनु पर्यो अनि पछि बल्ल हुन्छ.
यो प्रस्तावित कानूनमा अन्य केही व्यवस्थाहरू पनि अहिले चर्चामा आएका छन्, जस्तो कि निजी क्षेत्रलाई समेत अख्तियारको क्षेत्राधिकारभित्र ल्याउने विषय पनि अहिले छलफलमा रहेको छ, चर्चामा रहेको छ, सँगै विवादमा पनि रहेको छ. निजी क्षेत्रले अहिले यसमा आपत्ति पनि जनाइरहेको छ. निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्नु कतिसम्म उचित हुन्छ या हुँदैन?
यो उचित हुँदैन, किनभने तपाईँले देशै सबै अख्तियारले चलाएर चल्दैन, हगि. देशै म चलाउँछु भनेर चल्दैन. नियामक निकायहरू, जस्तै निजी क्षेत्रकै कुरा गर्नुहोस्, नियामक निकायहरू हुने के, राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभागले हेर्छ, कम्पनी ऐन हेर्ने कम्पनी विभागले हेर्छ, तपाईँको चाहिने मुद्रा निर्मलीकरणवालाले हेर्छ, होइन. त निजी क्षेत्रलाई पनि हेर्ने नियामक निकायहरू त छन् नि. ठगी मुद्दा लाग्छ, ठगी उसले के अरे यो पुलिसले हेर्छ ठगी गर्यो भनेदेखि. अब नियामक निकायहरू हुँदा हुँदै तिनलाई चाहिँ नि तपाईँको बलियो नबनाएर सबै चाहिँ नि मै गर्छु भनेर भ्रष्टाचार आयोगले आफ्नो गति हेर्नु छैन, सबै कुरा चाहिँ मैले नै गर्छु भनेर त्यो सम्भव छ, त्यो गर्नु हुन्छ। उसलाई त एउटा त्यहाँका मान्छेलाई घुस खाने बाटो हुन्छ, अरू केही हुँदैन।
ठूला घटना छानबिनमा अख्तियारको भूमिकालाई यहाँले कसरी हेर्नु भएको छ? विगतमा स्टिङ अप ठूला घटनाको छानबिनका सन्दर्भमा अख्तियारको भूमिकालाई यहाँले कसरी हेर्नु भएको छ एउटा प्रश्न यो भयो। सँगै विगतमा स्टिङ अपरेशन गरेर पनि अख्तियारले मुद्दा दायर गर्ने गरेको अवस्था थियो र दायर हुने मुद्दाको संख्या पनि केही ठूलो देखिन्थ्यो, तर पछिल्ला दिनमा त्यो संख्यामा पनि केही कमी आएको देखिन्छ। समग्रमा यहाँले यसलाई कसरी बुझ्नु भएको छ?
होइन, अख्तियारको त मैले भनिहालेँ नि, अख्तियारको अवस्था अहिले कस्तो छ भने तपाईँको राजनीतिक मान्छेहरूलाई चाहिँ उसले मुद्दै हालेको छैन, है, बयान लिएर छोडिदियो। क्यारामेक्समा के भयो, दुइटा मन्त्रीहरूको बयान लियो, त्यसपछि चाहिँ केही पनि त्यसको टुङ्गो लगाएन, मुद्दा हाल्दै हालेन, होइन। अब त्यसपछि तपाईँको यो के अरे अख्तियारको काम कारबाही अहिले चाहिँ नि तपाईँको जित्ने मुद्दा चाहिँ नि कति प्रतिशत होला, 40% होला, 50% पनि लागेको छ कि छैन, मुद्दा लैजान्छ, मान्छे थुन्दैन, मान्छे लगाएर बुझाउँदैन, कागज र मिसिल मात्रै पठाइदिन्छ, होइन, त्यसको चाहिने त्यसलाई खोज्दैको चाहिने तपाईँको एक वर्ष बित्छ, म्यादै चाहिने तपाईँको चाँडै हुँदैन। अनि अर्को कुरा, महत्त्वपूर्ण कुरा, अख्तियारले जिल्ला अदालतले निर्णय गरे तापनि त्यो निर्णय फेरि कार्यान्वयन हुँदैन, 10 वर्ष लाग्छ, 20 वर्ष लाग्छ, यस्तो पनि व्यवस्था हुन्छ।
अख्तियारको क्षेत्राधिकारको विषय अहिले चर्चामा रहिरहँदा आजको दिनमा अख्तियारको क्षेत्राधिकार के कति हुने, सीमा निर्धारण कतिसम्म हुने लगायतका विषयहरू पनि रहेका छन्। अहिले अब कानूनमा संशोधन गर्नुपर्ने खास खास विषयहरू के रहेका छन् यहाँको बुझाइमा, र क्षेत्राधिकार कति हुने त?
क्षेत्राधिकार तपाईँको सार्वजनिक पद धारण गरेको व्यक्ति, सार्वजनिक पद भन्नाले सार्वजनिक सेवा दिने मान्छे, जसलाई कुनै न कुनै पदमा बसेर उनले सार्वजनिक सेवा दिने, त्यो सेवा दिए बापत उसले चाहिने केही पाउने, होइन, त्यस्तो व्यक्ति चाहिनेलाई अख्तियारको भित्र ल्याइन्छ, किनभने देशको पैसा खायो नि, ट्याक्सको पैसा खायो, त्यस कारणले ल्याउने हो, होइन, देशको पैसा चाहिने तपाईँको सार्वजनिक कुरामा खर्च हुन्छ, सरकारले खर्च गर्छ, त्यस्तोलाई ल्याउने हो। अब आफै पैसा उठाइराखेको छ, आफै खाइराखेको छ, अब कम्पनी बनाएको छ, लगानी गरेको छ, होइन, अब त्यस्तोलाई चाहिने ल्याउने भन्ने कुरा गलत हो, किनभनेदेखि त्यस्तो ल्यायो भनेदेखि प्राइभेट सेक्टरलाई लिएर आयो भने प्राइभेट सेक्टरलाई नियमन गर्ने धेरै चाहिँ छ, जस्तै ब्याङ्कलाई लिएर आयो, अब ब्याङ्कलाई वित्तीय संस्था ऐन छँदैछ, त्यसले गर्न सक्न पर्यो, मुद्रा निर्मलीकरण गर्यो भनेदेखि प्राइभेट सेक्टरकोलाई गरिहाल्छ, होइन, अनि राजस्व बुझाएन भने त्यसमा पनि गरिहाल्छ, कतिले त्यो पनि हेर्न सकिन्छ, होइन, त्यसपछि अब हेर्ने के, अब नियामक निकायहरू सबै काम अख्तियारले गर्ने भनेर भन्नु थालेपछि अब अख्तियारमा त्यो तपाईँको चाहिँ लिएर आएर हेरेर सम्भव हुँदैन हाम्रो देशको सन्दर्भमा, ठिक छ, अन्यत्र छ होला, हङकङमा छ होला, होइन, अन्त होला, तर हाम्रो परिस्थितिमा के चाहिँ उपयुक्त हुन्छ त्यो नै हेर्न पर्यो, होइन, त्यो चाहिँ उपयुक्त होला जस्तो मलाई लाग्दैन। हामीलाई त इन्भेस्टमेन्ट चाहिएको छ, अहिले निजी क्षेत्र अगाडि बढोस् भन्ने चाहिएको छ, होइन, हाम्रो देशमा चाहिँ निजी क्षेत्रसित के छ र, एक दुई चारवटा चाहिँ कम्पनी छन्, त्यही त हो, त्यो पनि विदेशीको हातमा छन् कतिपय, हस् विदेशी आओ तिमीहरू चाहिने यहाँ गर भनेर हामी भनिरहेछौँ, यसले हतोत्साही बनाउँछ, त्यो काम लाग्दैन जस्तो लाग्छ मलाई।
नेपालमा अहिले भ्रष्टाचारको समस्या व्याप्त छ भनिएको छ। यसमा अख्तियारको भूमिका अपेक्षाकृत रूपमा हुन नसकेको भनेर पनि नियन्त्रणका लागि अब टीका टिप्पणी भइरहेको छ। अघि पनि यहाँले कतिपय कुरा त उठान गरिसक्नुभयो। सरकारी संयन्त्रकै नियामक निकायहरू पनि रहेका छन्, त्यस्ता निकायले भ्रष्टाचारको नियन्त्रणमा समेत काम गर्न सक्छन् भनेर। यी यावत कुराहरू र यावत निकायहरू हुँदाहुँदै पनि भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम हुन नसक्नुमा अख्तियारको कमजोरी रहेको छ या त सरकारी निकायका नियामक निकायहरूको कमजोरी रहेको छ। हाम्रो समस्या कहाँनिर हो र यसको समाधानका लागि हामी कसरी अगाडि बढ्नुपर्छ?
हाम्रो समस्या के हो भने उचित मान्छे उचित ठाउँमा नियुक्ति भएको छैन, नम्बर एक होइन। पहिले पहिला त नियुक्तिको कुरो चाहिँ त्यो स्थिर छैन, तुरन्तै चाहिने तपाईँको सरुवा भइरहन्छ। कर्मचारीहरूको सरुवा त यति धेरै भइरहन्छ कि त्यसको ठेगानै छैन, त्यसले कुनै विशेषता प्राप्त गर्न सक्दैन होइन। कर्मचारी विशेष ज्ञान भएको हुनु पर्यो नि, अन्त सरुवा गरेर गरे छ अनि त्यहाँबाट विशेष ज्ञान हुँदैन। एकैछिनमा तपाईँको अलि दिन काम गर्छ सेक्सन अफिसर, त्यसपछि उनको सहसचिव भइजान्छ जाँच दिएर होइन। अनुभव चाहियो, अनुभव छैन। यी सबै कुराहरू संशोधन गर्नुपर्छ के, यी सबै कुराहरूलाई चाहिँ गतिलो बनाउनु पर्छ, तब मात्रै हुन्छ। यो खालि अख्तियार 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 भनेर हुँदैन, अख्तियारले मात्रै यो देश धान्ने होइन होइन। अब त्यो सबै केही पनि छैन, छिनछिनमा सरकार बद्लिन्छन् अनि छिनछिनमा मन्त्री बद्लिन्छन्, छिनछिनमा तपाईँको छ महिना हुन पाएको छैन, अब त्यो मान्छे त्यो सचिव चाहिँ सरुवा भएर हिँडिदिन्छ, अनि त्यसको कसरी त्यो विकास हुन सक्छ, कसरी चाहिँ त्यसले विकास। अब सबै कुराको चाहिँ नि बोझ चाहिँ यो कारण चाहिँ अख्तियारै हो भनेर चाहिँ भन्न पनि मिल्दैन। यो सब सुधार गर्छ, अख्तियारलाई बलियो बनायो भने, पूर्ण अधिकार देश चलाउने अख्तियारलाई दियो भने सबै ठिक हुन्छ भन्ने विचार राख्नु हुँदैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामी भ्रष्टाचार विरूद्धका कानून, भ्रष्टाचार नियन्त्रणका लागि भइरहेको प्रयास लगायतका विषयमा केन्द्रित भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ। अहिले राजनीतिक स्थिरताले पनि अख्तियार लगायत अन्य सरकारी नियामक निकायहरूले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर यहाँले पनि भन्नुभयो। यो भ्रष्टाचार नियन्त्रणमा राजनीतिक स्थिरताको विषयलाई यहाँले कसरी हेर्नु भएको छ? मैले किन पनि यो प्रश्न सोधे भने, जस्तो कर्मचारीको सरुवाको कुराहरू रहेको छ, आफू अनुकूल बनाउनका लागि हुने विभिन्न किसिमका गतिविधिका कुराहरू पनि बेला बेलामा उठान हुने गरेका छन्। यी सन्दर्भहरूमा राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणको विषयलाई यहाँले कसरी हेर्नुहुन्छ?
मैले कसरी हेरेको छु भने, राजनीतिक स्थिरता हाम्रो देशमा बिल्कुलै भएन। किनभनेदेखि तपाईँको चाहिँ 20 वर्षसम्म हामीलाई चाहिँ अर्काले कहाँबाट बन्दुक लिएर आएर, हतियार लिएर आएर देश बबन्डर मचाउने काम भयो हगि। 20 वर्षसम्म त देश अन्धकारमा रह्यो, अनि त्यसपछि फेरि अब यो सबै कुरा छट्किएर बल्ल अलिकति केही होला भनेर लागेको, अब छिनछिनमा जाने सरकार फेरियो हगि होइन। 6 महिना चलाउन पाएको छैन, फेरिहाल्यो। तर म मिलेर चलाउनु 6 महिना पाएको छैन, लाटो दियो, अन्ततिर हिँडिदियो होइन। यस्तो काम भयो, अन्त राजनीतिक स्थिरता नभइकन देश कसरी अगाडि बढ्छ भन्नुहोस्। अब राजनीतिक, अब अर्को कुरो चाहिँ के भनेदेखि, विदेशीको पैसा खाएर होइन, विदेशीले पैसा दिएर यहाँ मान्छे पालेको छ होइन, राजनीतिक मान्छेलाई पैसा दिएर पालेको छ यहाँ होइन। तिमीहरूको लोयल्टी चाहिँ त्यो देश त्यसैसित छ, त्यो त प्रष्ट देखियो होइन। विदेशबाट पैसा लिएर आएर, हतियार लिएर आएर त्यत्रो धुमधाम मचायो होइन यहाँ। 20 वर्ष देशलाई अन्धकारमा राख्ने को, त्यो मान्छे चाहिँ प्रधानमन्त्री अनि हुने के? मैले चाहिँ उन्मुक्ति गरेँ होइन, भाषोत्त हटाएँ भनेर भन्छ, मारेको कुरा गर्दैन। त्यत्रा मान्छे मारे, संक्रमणकालीन न्याय अहिलेसम्म तुरुन्तै छैन। यो सबैको परिणाम हो नि, यो सबै कुरा।
यहाँले यसअघि पनि भन्नुभएको छ कि अख्तियारमा नियुक्त हुने पदाधिकारी आफै पनि विवादित हुने गरेका छन्। यस्तो विवादित नियुक्ति चाहिँ किन हुन्छ नेपालमा, त्यो विषयमा बताइदिनुहोस् यहाँले।
घुसियालाई नियुक्त गरेपछि त्यही त हुन्छ, अरू के हुन्छ? घुसखाने मान्छेलाई नियुक्त गरिदिएपछि ऊ आफै घुसखाने त हो त, अर्को अर्को त्यो घुस के रोक्छ त्यसले?
पछिल्ला वर्ष
नियुक्ति हेर्नु न, अहिलेकै नियुक्ति हेर्नुहोस् तपाईँ, त्यहाँ भागभण्डाले नियुक्ति भए त हो नि, त्यो
यो यहाँले भनिरहनु भएको छ। जस्तो अहिले अब संवैधानिक परिषदका कुराहरू पनि उठिरहेका छन्, जसरी संवैधानिक आयोगहरूमा पदाधिकारीहरू नियुक्ति सिफारिस गर्दा पनि अझ त्यसलाई व्यवस्थित गरिनुपर्छ भन्ने कुराहरू पनि उठिरहेका छन्। यहाँ त कानूनको विज्ञ र जानकार व्यक्तित्व पनि हुनुहुन्छ। अब हामीले नियुक्ति प्रणालीलाई, नियुक्ति प्रक्रियालाई कसरी व्यवस्थित र विश्वसनीय बनाउन सकिन्छ, बुदागत रूपमा भनिदिनुहोस् न।
पहिले मान्छे ठिक हुनु पर्यो के, व्यवस्था जस्तो बनाए पनि अब मान्छे नै ठिक छैनन् भने कसरी हुन्छ? पहिले त त्यो हुनु पर्यो होइन, छाती खोलेर भन्नु पर्यो प्रधानमन्त्री जो हो तिमीले, ल म माथि चाहिँ तपाईँहरू चाहिँ गर्न सक्नुहोस्, के इन्भेस्टिगेट गर्न सक्नुहुन्छ गर्नुहोस्, मेरो चाहिँ हृदय एकदम क्लियर छ, मैले चाहिँ केही गरेको छैन, म देशका लागि भनेर चाहिँ पार्टी खोले हो भनेर समर्थन गरे हो भनेर जो प्रधानमन्त्री भए पनि त्यसले भन्न सक्नुपर्छ होइन, जनताको सामान्य जनताको प्रतिनिधि हो नि त, त्यो छानेर पठाएको मान्छे हो नि त त्यो, अनि जनताले पनि त्यस्तो मान्छेलाई छान्नुपर्छ जो चाहिँ तपाईँको क्लिन छ। अब हामी चाहिँ तपाईँको गतिलो मान्छे छान्दैनौँ, हामी नै खायो भनेर भन्छौँ, बर्बाद गरे देशलाई भन्छौँ, अनि कोठामा बसेर आफू चाहिँ नै आनन्दले बसिरहन्छ। जनतै उठ्नु पर्यो, जनताले भन्नु पर्यो, त्यहाँदेखि उसको काम हेरेर, जस्तै अब चुनाव त आउँछ नि त होइन, चुनाव आइसकेपछि तपाईँले पहिलो कुरा के गर्नु पर्यो भने तपाईँ कहाँ बस्नुहुन्छ, तपाईँको वडा अध्यक्ष कस्तो छ, तपाईँको तपाईँको चाहिँ नगरपालिकाको मेयर कस्तो छ होइन, हेर्नुहोस् तपाईँ कुरा उठाउनुहोस्, अनि त्यसपछि चाहिँ सक्नुहुन्छ तपाईँ आफै उठ्नु गर्न सक्ने हो भने कुरा काटेर हिँडेर त भएन नि, तपाईँ आफै सक्नुहोस्, सक्नुहुन्छ भने सक्नुहुन्न भने राम्रो मान्छेलाई भोट दिनुहोस्।
अख्तियारले नीतिगत निर्णय हेर्न नमिल्ने मन्त्री परिषदले गरेका भनेर विगतमा अब भनिएको थियो। अहिले अब सन्दर्भ अवस्था पनि धेरै परिवर्तन भइसकेको छ, कतिपय कानूनहरूको निर्माण भइरहेको छ भने अब कतिपय बनि नै सकेका छन्। अहिले अब प्रस्तावित कानूनमा पनि केही विवाद र चर्चा सँगसँगै रहेको छ। यस्तो परिस्थितिमा अब मन्त्री परिषदले गर्ने नीतिगत निर्णयका सन्दर्भमा अख्तियारले आफूलाई कतिसम्म अगाडि बढाउन सक्छ, यो विषय त विगतदेखि नै
लेख्नै हुँदैन, किनभने जुनसुकै लेखोस् त्यहाँ नीतिगत निर्णय होइन, कुनै पनि निर्णय कसैले पनि गरेको निर्णय दूषित छ, एउटा खास भ्रष्टाचार गर्ने मनसायले गरेको छ र देखिन्छ गरेको भनेदेखि त्यो चाहिँ भ्रष्टाचारभित्र पर्छ। नीतिगत लेखेँ त्यस कारणले म उम्किए अब जे गरिदिने हुन्छ भन्ने कुरा हुँदैन, नीतिगत भन्ने कुरा पनि उसको उद्देश्य के हो, किन निर्णय गरे, त्यो निर्णय गरेर अनि त्यसपछि अर्को के काम गर्यो त्यसले? एउटाले नीतिगत भनेर गरेको कामले भ्रष्टाचार भयो भने त्यो नीतिगत पनि पर्छ। कुनै यस्तो चाहिँ तपाईँको दुराशयले गरिएको नीतिगत निर्णय भ्रष्टाचार नै हो, त्यस कारण त्यो लेखिरहनु पर्ने आवश्यक म देख्दिनँ।
यहाँले यसअघि पनि भन्नुभएको छ, राजनीतिक व्यक्तिमाथि त्यति धेरै मुद्दा चलेको देखिँदैन, मन्त्रीहरू यदि दोषी देखिए कुनै समयमा भने पनि त्यसरी सोधपूछ गरेर मात्रै छोडिएको प्रवृत्ति छ भनेर यहाँले यसअघि नै इंगित गरिसक्नु भएको छ। अब राजनीतिक व्यक्तित्वमाथि छानबिन गर्ने विषयलाई यहाँले कसरी हेर्नुभएको छ, अलिकति प्रष्ट रूपमा भनिदिनु पर्यो। र कतिपय अवस्थामा गुनासो के पनि आउने गरेको छ भने ठूला भ्रष्टाचारका मुद्दामा आँखा चिम्लिएको अवस्था छ र साना भ्रष्टाचारका मुद्दामा मात्रै बढ़ी केन्द्रित भयो अख्तियार भनेर पनि बाहिर टीका टिप्पणी आलोचना भइरहेको सुनिन्छ। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ, राजनीतिक व्यक्तित्व जोगिन्छन् कसरी अथवा जोगाइन्छ कि के अवस्था रहेको छ अहिलेको सन्दर्भमा?
त्यो त अख्तियारले त्यसको जवाब दिन पर्यो, मैले होइन मैले त बाहिरको मान्छे, मलाई केही थाहा छैन। अख्तियारले भन्न सक्नु पर्यो, मैले सबैलाई इक्वल गरेको छु भन्नु पर्यो। जसले यो भनिरहेछ उसले प्रमाण सहित भन्नु पर्यो त्यो भने, ल हेर्नुहोस् फलाना फलाना मान्छेलाई तपाईँले जोगाउनु भयो भनेर भन्न सक्नु पर्यो प्रष्टै। अब हामीले चाहिँ यसो हेर्दाखेरि अब एउटा पनि राजनीतिक व्यक्तिमाथि मुद्दा लागेको छैन, अब उजुरै परेन कि भन्न त सकिँदैन होला। इन्भेस्टिगेसन पनि भयो होला, चर्चामा पनि छ, तर अहिले जाने यतातिर आएर तपाईँले हेर्नुहोस् कुनै पनि राजनीतिक व्यक्तिमाथि चाहिँ मुद्दा लाग्यो, कुनै पनि मन्त्रीमाथि मुद्दा लागेको छैन, हो कि होइन? निर्णय त भयो होला, चर्चा त छ, तर अब मलाई पनि शङ्का लाग्ने, सबैलाई शङ्का लाग्छ किन यस्तो भएको।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा प्रस्तावित कानून, भ्रष्टाचार नियन्त्रणमा भइरहेका प्रयास लगायतका विषयमा केन्द्रित भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।